Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
प्रदेश नम्बर 6 82 स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक. माओवादी पहिलो स्थानमा, कङ्ग्रेस र एमाले बराबरी.
आउँदो 10 गते पदबाट राजीनामा दिने प्रधानमन्त्रीको तयारी. मन्त्री परिषदबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित.
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो. अफगानिस्तानमा तालिबान लडाकुको आक्रमणमा 20 जना प्रहरीको ज्यान गयो.
र पुणेलाई 1 रनले हराउँदै मुम्बईले आइपिएलको उपाधिको हात पार्यो. पुणे उपविजेतामा सीमित. नगरमा जारी जिल्ला स्तरीय एन्फा लिगमा आज पनि 2 खेल हुने.
हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट सुचित्रा र मधुबनको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ. अब खबर विस्तारमा. प्रदेश नम्बर 6 रहेका 10 जिल्लाका 82 स्थानीय तहको मतगणना सकिएको छ. 25 नगरपालिका र 57 गाउँपालिका रहेको यो प्रदेशमा माओवादी केन्द्रले सबैभन्दा बढी 28 स्थानीय तहमा प्रमुखमा जित हात पारेको छ. यस्तै 26 तहमा प्रमुख जितेको नेकपा एमाले र नेपाली कङ्ग्रेसले पनि 26 तह नै हात पारेको छ. यसै गरी 2 तहको प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्. माओवादी केन्द्रले रुकुमका सबै 9 तहमा प्रमुखमा जित हात पारेको छ भने कालीकोटमा 5, हुम्लामा 4, जुम्लामा 3, सल्यानमा 3, जाजरकोटमा 2, डोल्पामा 2 तहमाको प्रमुख जितेको छ. यस्तै एमाले दैलेखमा 7, सल्यानमा 4, डोल्पामा 4, सुर्खेतमा 3, जाजरकोटमा 3, कालीकोटमा 2, जुम्लामा 1, मुगुमा 1 र हुम्लामा 1 तहको प्रमुख जितेको छ. यसै गरी कङ्ग्रेसले सुर्खेतमा 6, दैलेखमा 4, जुम्लामा 4, मुगुमा 3, सल्यानमा 3, जाजरकोटमा 2, कालीकोटमा 3 तहको प्रमुखमा जितेको छ. यसै गरी डोल्पाका 2 तहमा प्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् भने कालीकोटको 1 तहको अन्तिम नतिजा पनि आइसकेको छ र अन्तिम नतिजा कालीकोटको नेपाली कङ्ग्रेसले जित्दा नेपाली कङ्ग्रेस र एमाले 26 26 जित हात पार्दै बराबरीमा पुगाएका छन्.
यस्तै पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गतको 34 जिल्लाका 283 तहमध्ये 269 तहको मतगणना सकिएको छ. अहिलेसम्म घोषित मतपरिणाम अनुसार नेकपा एमाले 114 स्थानमा जित हासिल गरेको छ. एमाले 41 नगरपालिकाको प्रमुख र 73 गाउँपालिकाको प्रमुखमा जित हात पाएको छ. यस्तै नेपाली कङ्ग्रेसले 102 तहको प्रमुखमा जित हात पार्दा माओवादी केन्द्रले 46 तहको प्रमुखमा विजयी भएको छ. नेपाली कङ्ग्रेसले 29 नगरपालिकाको प्रमुखमा र 73 गाउँपालिका तथा माओवादी केन्द्र ले 9 नगरपालिकाको प्रमुख र 37 गाउँपालिकाको प्रमुखमा जितेको छ. नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले 1-1 स्थानमा जित हात पारेका छन्. 3 स्थानीय तह प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्.
चौतिस जिल्लाका विभिन्न स्थानीय तहमा मतगणना सकेसँगै स्थानीय सरकारको गठन प्रक्रिया पनि सुरु भएको छ. स्थानीय तहमा प्रतिनिधि चयन भएको 3 दिनपछि स्थानीय सरकार गठन प्रक्रिया सुरु गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ. वैशाख 31 गतेको चुनावबाट 283 स्थानीय तहको गाउँसभा र नगरसभाले पूर्णता पाए पनि गाउँ कार्यपालिका र नगर कार्यपालिकाले पूर्णता भने पाउन सकेको छैन. गाउँपालिका र नगरपालिकाभित्र अझै 2 चुनाव हुन बाँकी रहेको छ. विधेयकका चुनावीपछि अब गाउँ कार्यपालिका र नगर कार्यपालिकाको चुनाव प्रक्रिया पनि सुरु हुनेछ। निर्वाचन आयोगले उम्मेद्वारहरूका लागि आधिकारिक पत्रको माग गरिसकेको जनाएको छ। स्थानीय तहको निर्वाचन ऐन तथा नियमावली अनुसार गाउँसभाले व्यवस्थापिका काम गर्नेछ। पहिलो चरणको चुनाव सकिएका गाउँपालिका र नगरपालिकाहरूमा अब कार्यपालिकाका लागि सदस्यहरूको चुनावको वर्ण बाँकी रहेको छ। यस्तै न्यायिक समितिको अर्को निर्वाचन गर्नुपर्छ। स्थानीय तह पूर्णता पाउन विधेयक सभा र कार्यकारिणी र न्यायिक समिति पनि पूर्णता पाउनु पर्ने हुन्छ। गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँसभा भित्रैबाट चुनिने 4 सदस्य महिला, गाउँसभाले सभाबाट बाहिर चुनिने दलित वा अल्पसंख्यक 2 सदस्य रहनेछन्। नगर कार्यपालिकाको संरचना पनि गाउँ कार्यपालिकाको जस्तै हुन्छ भने महिला सदस्यहरू 5 र दलित वा अल्पसङ्ख्यकबाट 3 सदस्य नगर कार्यपालिकामा चुनिने व्यवस्था रहेको छ। नगर कार्यपालिकामा मेयर, उपमेयर, वडा अध्यक्षहरू, नगरभित्र चुनिने 5 महिला सदस्य र नगर सभा बाहिरबाट चुनिने 3 दलित वा अल्पसङ्ख्यक सदस्य रहनेछन्। गाउँपालिका वा नगरपालिकाको निर्वाचन गराउन खटिएकै निर्वाचन अधिकृतले चुनावी नतिजा लगत्तै कार्यपालिकाको चुनाव गराउनु पर्ने बताएका छन्। स्थानीय तहको कार्यपालिकाको चुनाव गरेर मात्रै नपुग्ने भएकाले गाउँसभाले न्यायपालिकाको संरचनाको लागि अर्को चुनाव गर्नुपर्ने हुन्छ। गाउँपालिका वा नगरपालिकामा उपाध्यक्ष वा उपमेयरको नेतृत्वमा एउटा 3 न्यायिक समिति गठन गर्ने गर्दछ। यस्तो न्यायिक समितिमा गाउँसभा वा नगरसभाले आफू मध्येबाट 2 सदस्यलाई निर्वाचित गर्नेछ।
सुर्खेतको रानीघाटमा यही जेठ 12 22 गतेसम्म रानीघाट पितृ मोक्ष बौद्धिक अनुष्ठान तथा संगीतमय हरियर अमृत कथा हुने भएको छ। मूल आयोजक समितिका संयोजक हस्तराज भारतीले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर वैदिक योग पीठ सुर्खेत र विश्वेश्वरनाथ शिव मन्दिरको संयुक्त आयोजनामा पितृ मोक्ष बौद्धिक अनुष्ठान हुन लागेको जानकारी दिनुभयो। नेपालमै पहिलो पटक हुन लागेको पितृ मोक्ष कार्यक्रममा सुर्खेतको पर्यटक तीर्थस्थललाई समेत टेवा पुग्ने आयोजकको दावी रहेको छ। अनुष्ठानमा रानीघाटमा व्यवस्थित घाट बनाइएने र प्रतीक्षालयको निर्माण गरिने आयोजकले जनाएको छ। करिब 20 भन्दा धेरै लागत लाग्ने सम्पूर्ण कार्यक्रममा सहभागी भक्तालु जनहरूलाई निशुल्क रूपमा खानाको व्यवस्था समेत गरिएको छ। अनुष्ठानमा सुर्खेत उपत्यका र भेरी नदीलाई शुद्ध पार्नका लागि हेलिकप्टरबाट दूध फल विसर्जन गरिने आयोजकले जनाएको छ। प्रवचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त गौ पूजन गरिने भएको छ। यस्तै राष्ट्रयोगी स्वामी श्रीधाम शरण देवाचार्य र संकल्पकर्ता तथा युवा सन्त सुनिल पौडेलले वाचन गर्ने आयोजकले जनाएको छ।
बजेट अभाव र सेवाग्राहीले समयमै बैङ्कमा खाता नखोलेका कारण नेपालगञ्ज उपमहानगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण अझै सुरु हुन नसकेको बताइएको छ। चालु आर्थिक वर्षको असोज महिनाको पहिलो किस्ता वितरण गरेको उपमहानगरपालिकाले दोस्रो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सेवाग्राहीले समयमै नपाउँदा र बैङ्कमा खाता नखोल्दा सामाजिक सुरक्षा भत्ताको लागि आवश्यक पर्ने रकम नै थोरै भएका कारण अहिलेसम्म वितरण गर्न नसकेको जनाइएको छ। सङ्घीय संरचना अन्तर्गत वडाहरू मर्ज गर्नु परेको र लक्षित समुदायले पनि समयमै बैङ्क खाता नखोलेका कारण निकासामा ढिलाइ भएको नेपालगञ्ज उपमहानगरपालिका वडाका सचिव खेमराज सुवेदीले जानकारी दिनुभयो।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा हिजोदेखि लैङ्गिक हिंसा पीडितका लागि निशुल्क उपचार सुरु गरिएको छ। भेरी अञ्चल अस्पतालमा हिंसा पीडितका लागि उपचार गर्न छुट्याइएका 2 कोठाको बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्थले उद्घाटन गर्नुभएको छ। उहाँले छुट्टै कोठाको व्यवस्था गरी उपचार गर्दा पीडितलाई सहज हुने भएकाले त्यस्तो व्यवस्था गरिएको बताउनुभयो। अस्पतालमा पीडितका लागि अलग्गै अपरेसन थिएटरको समेत व्यवस्था गरिएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो 10 पदबाट राजीनामा दिनुहुने भएको छ। 10 बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजीनामा घोषणा गर्ने उहाँको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले राजीनामा दिएपछि बजेट भने यही सरकारले ल्याउने भएको छ। अर्को सरकार बन्ने प्रक्रियाको लागि 1 लामो समय लाग्ने भएकाले जेठ 15 दाहाल नेतृत्वको काम रामचलाव सरकारले नै बजेट ल्याउने भएको हो। सत्ताधारी कंग्रेस र माओवादी केन्द्र बीच भएको छलफलपछि माओवादीले राजीनामा दिन लागेको र कंग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ।
सरकारले संविधान कार्यान्वयन 3 तहको निर्वाचन सम्पन्न गर्ने कार्यभारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारेको छ। आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका आयोजनाहरूलाई पनि प्राथमिकतामा राखिएको छ। मन्त्री परिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले राष्ट्रपतिसँगको परामर्शपछि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुने बताउनुभयो। नयाँ आर्थिक बजेट वर्षको बजेट पेश गर्नु अघि नै संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले जेठ 15 गते काम चलाउ बजेट पेश गर्ने तयारी गरेको छ। पूर्व सहमति अनुसार दाहालले कंग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेपछि नयाँ सरकारले पूर्ण बजेट ल्याउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत असफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि बैठक बस्न लागेको हो। बैठकमा सरकारले ल्याउने लागेको बजेट नीति तथा कार्यक्रम संविधान संशोधन पार्ने दुर्गामी प्रभावका बारेमा पनि छलफल गरिने प्रवक्ता भुवन पाठकले बताउनुभयो। पार्टीको संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय स्थानीय तहको निर्वाचनका लागि पार्टीले सम्बन्धित नेतालाई खटाएका स्थानमा नपुगेको तथा चुनावका निष्क्रिय भएका नेता तथा कार्यकर्तालाई आवश्यक कारवाही पनि गरिने राप्रपाले जनाएको छ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचनमा मधेसी मोर्चाको साझा उम्मेद्वार बनाउन प्रस्ताव गर्नुभएको छ। उहाँले पत्रकारहरूसँग कुरा गर्दै मधेसी जनताको अधिकार प्राप्त गर्न पनि मधेसी मोर्चा एकताबद्ध भएर दोस्रो चरणको निर्वाचनमा जानुपर्ने बताउनुभयो। मधेस केन्द्रीय दलहरू एकताबद्ध नभए मधेसको माग सम्बोधन नहुने उहाँको भनाइ छ। यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिनुभयो।
उन्नत जातको धानको बिउ प्रयोगप्रति कैलालीका किसानहरू आकर्षित भएका छन्। उन्नत तथा हाइब्रिड धानको बिउबाट उत्पादन राम्रो हुने भएपछि यसतर्फ किसानहरूको आकर्षण बढेको हो। विगतमा घरमै बिउ उत्पादन गरेर राख्दै आएका कृषक पनि अहिले बजारबाट उन्नत धानको बिउ किनेर छर्ने सुरु गरेका छन्। बर्खे धानको बिउ राख्ने कार्य सुरु भएसँगै उन्नत जातको धानको बिउ बिक्री हुने पसलमा किसानहरूको भिडभाड लाग्न थालेको छ। हाइब्रिड र उन्नत जातको बिउबाट उत्पादन बढी लिन सकिने किसानहरूको भनाइ रहेको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भनियो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। यही जेठ 31 गते हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी बाँकीका 295 मतदाताहरूलाई मतदाता शिक्षा कार्यक्रम परिचालन गरिएको छ। एक उपमहानगरपालिका, एक नगरपालिका र 6 गाउँपालिकाका 136 मतदान केन्द्रमा निर्वाचन कार्यालय बाँकीले 296 मतदाता शिक्षा कार्यकर्ता खटाएको हो। मतदातालाई मतदान गर्ने तरिका सिकाउन कर्मचारी खटाउने नेपालगञ्ज स्थित क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बसन्त राज अधिकारीले बताउनुभयो।
नेकपा एमाले 7 प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आगामी जेठ 31 गते हुने दोस्रो चरणको चुनावका लागि मेयर उपमेयरका उम्मेद्वारको तय गरेको छ। एमाले धनगढीको मेयरमा दुर्गा प्रसाद जोशी र उपमेयरमा रूपमणी देवकोटालाई छानेको छ। एमाले स्थायी कमिटिको बैठकले प्रदेश कमिटिबाट आएका सिफारिस मध्येबाट जोशी र देवकोटालाई छानेको हो। मेयरको टिकट पाउनुभएका जोशी शैक्षिक क्षेत्रमा स्थापित व्यक्ति हुनुहुन्छ भने उपमेयरको टिकट पाउनुभएका देवकोटा कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्ष हुनुहुन्छ।
आंशिक प्राध्यापकहरूले माग पूरा नभएको विरोधमा त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा पठन पाठन बन्द गराएका छन्। यसअघि सरकार र त्रिभुवन विश्वविद्यालयले आफूसँग तीन पटक गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै हिजोदेखि आङ्गिक क्याम्पसमा नपढाएको संघका अध्यक्ष सुशील कुमार शर्माले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका 60 आङ्गिक क्याम्पसमा आंशिक प्राध्यापकले अध्यापन नगराएको र माग पूरा नभएसम्म अध्यापन नगराउने उहाँको भनाइ छ।
फेरि खबरमा अब लागौ केही विदेशका खबरतर्फ। तालिबानी विद्रोहीको आक्रमणमा परि अफगानिस्तानमा 20 बढी प्रहरी मारिएका छन्। दक्षिण अफगानिस्तानको जाबुल प्रान्तमा सुरक्षा चेक जाँच गर्ने ठाउँमा विद्रोही लडाकुले आक्रमण गरेको प्रान्तीय गभर्नरले बताएका छन्। सरकारी अधिकारीहरूले 14 प्रहरी सहाजोईमा र 6 प्रहरी देह चोपानमा मारिएको जनाएका छन्। यस्तै प्रान्तीय राजधानी कोलालतमा लडाकुले 40 रकेट बम प्रहार गरे पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। घटनास्थल राजधानी काबुलदेखि 340 किलोमिटर दक्षिणतर्फ पर्दछ।
उत्तर कोरियाले फेरि अर्को लामो दूरीको मिसाइल परीक्षण गरेको छ। गत आइतबार लामो दूरीको मिसाइल सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाले एक साताभित्रै फेरि अर्को लामो दूरीको मिसाइल परीक्षण गरेको हो। उत्तर कोरियाले गत साताको परीक्षणपछि अर्को परमाणु शक्ति बोकेर लामो दूरीको मार हान्न सक्ने मिसाइल नयाँ तरिकाले परीक्षण गर्ने बताएको थियो। उत्तर कोरियाले यो मिसाइल मध्य तथा लामो दूरीमा परमाणु शक्ति बोकेर मार हान्न सक्ने खालको रहेको उल्लेख गरेको छ। उत्तर कोरियाले सञ्चार माध्यमले पश्चिमी क्षेत्रको कुसँग सहर नजिकबाट परीक्षण गरेको मिसाइल 1312 माइल्स माथि पुगेर रसिया र जापानको बीचको सामुद्रिक तहमा खसालेको जनाएको छ।
अमेरिका र साउदी अरेबिया बीच 110 अर्ब डलरको हतियार सम्झौता भएको छ। राष्ट्रपतिका रूपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरेबिया बनाउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो। व्हाइट हाउसले साउदीसँगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ। दुई मुलुकबीच हतियार सहित विभिन्न विषयमा 350 अर्ब डलरको व्यापारिक सम्झौता पनि भएको छ।
फेरि खबरमा अब लागौं खेल खबरतिर। वीरेन्द्रनगरमा जारी जिल्ला स्तरीय इन्फाल लिगको सेमी फाइनलमा एबीसी युथ क्लब र साथी खोर्के युवा क्लब स्काईले आफ्नो स्थान सुरक्षित बनाएका छन्। क्वार्टर फाइनलको चरणको अन्तर्गत भएको पहिलो खेलमा एबीसीले बुद्ध पथलाई शून्यका विरूद्ध 2 पन्छ्याउँदै अगाडि बढ्न स्काईले सिमोरसँग कठिन संघर्ष गर्नु पर्यो। बिहानको पहिलो खेलमा पहिलो हाफसम्म थुप्रै सम्भावित गोलहरूलाई पोस्ट र क्रसबाट लगेर फर्किएपछि भाग्यमानी साबित भएको बुद्ध पथका लागि दोस्रो हाफमा भने भाग्यको साथ मिलेन। दोस्रो हाफ सुरु भएको 10 भूपेन्द्र साई र 21 महेन्द्र साईले दोस्रो गोल गर्दै एबिसीलाई दोस्रो चरणमा पुर्याउनु भयो। यस्तै दिउँसो भएको अर्को फाइनल क्वार्टर फाइनलमा स्काईले सिमोरमाथि 4-5 गोलको सङ्घर्षपूर्ण नतिजा निकाल्दै अगाडि बढ्यो। प्रतियोगिताको सर्वाधिक एकै खेलमा 9 भएको खेलको पहिलो हाफमै 2-2 गरेका दुवै टोलीले दोस्रो हाफमा कुल 5 गर्यो। सिमोरको लागि आकर्षक खेल पस्किएका सङ्गम साईले व्यक्तिगत ह्याट्रिक पुरा गर्दा स्काईका अरुण गाहाले पनि ह्याट्रिक पुरा गर्नुभयो। साईले खेलको 35, 30, 68 ह्याट्रिक गर्दा गाहाले 15, 17, 41 ह्याट्रिक पुरा गर्नुभयो। स्काईका लागि पङ्कज साईले 41, 51 गरी 2 गर्नुभएको हो। प्रतियोगिता अन्तर्गत आज सिद्ध पाइला र सिजनशील तथा वीरेन्द्रनगर काक्रीबार आमुन्ने सामुन्ने हुने भएका छन्।
र इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि मुम्बई इन्डियन्सले हात पारेको छ। गैराती भएको रोमाञ्चक खेलमा राइजिङ पुणे सुपर जायन्ट्सलाई 1 पराजित गर्दै मुम्बईले तेस्रो पटक पनि उपाधि उचालेको हो। 129 लक्ष्य पछ्याएको पुणेले 128 मात्रै बनाउन सक्यो। मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सले लिएको 2 महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पुणेलाई जित्नका लागि 11 आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याउनु भएको थियो, तर जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पुणेले खेल गुमाएको हो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 6 82 स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक माओवादी पहिलो स्थानमा।
आउँदो 10 गते पदबाट राजीनामा दिने प्रधानमन्त्रीको तयारी। मन्त्री परिषदबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित।
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो। अफगानिस्तानमा तालिबान लडाकुको आक्रमणमा 20 प्रहरीको ज्यान गयो।
र पुणेलाई 1 हराउँदै मुम्बईले आइपिएलको उपाधि हात पार्यो। पुणे उपविजेतामा सीमित। वीरेन्द्रनगरमा जारी जिल्ला स्तरीय एन्फा लिगमा आज पनि 2 खेल हुँदै। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित सुचित्रा र मधुबन बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।